یہ بی بی سی کی اردو سروس ہے۔ پیش خدمت ہے حالات حاضرہ کا پروگرام سیربین، جو اب ریڈیو کے علاوہ ہماری ویب سائٹ بی بی سی اردو ڈاٹ کام پر بھی براہ راست نشر کیا جاتا ہے۔ ہمارے فیس بک پیج اور ہماری ویب سائٹ پر آپ ہمارا ٹی وی پروگرام بھی دیکھ سکتے ہیں۔
جمعرات 31 اکتوبر، بی بی سی کے پروگرام سیربین کے ساتھ میں ہوں نادیہ سلیمان۔ پاکستان میں مسافر ٹرین میں آتش زدگی سے 74 افراد ہلاک، ٹرین کا سفر محفوظ کیسے بنایا جائے؟ ریلوے کے سابق اہلکار بولے،
مٹیریل ہیں یہ فائر پروف ہونی چاہیے، اور جو وائرنگ ہے وہ بھی اسٹینڈرڈ کے مطابق ہونی چاہیے تاکہ شارٹ سرکٹنگ نہ ہو، اور ساری دنیا میں پیسنجر کوچز کو زیادہ سیف بنانے کے لیے یہ کوشش ہوتی ہے۔
انڈیا کے زیر انتظام ریاست کشمیر باضابطہ طور پر مرکز کے زیر انتظام دو علیحدہ خطوں میں تقسیم، لیفٹیننٹ گورنر نے حلف اٹھا لیا۔
میں گریش چندر مرمو ستیہ نشٹھا سے پرتیجا کرتا ہوں کہ جموں کشمیر کے اپ راجیہپال کے پد کا کاریہ پالن کروں گا۔
تفصیلاً یہ موضوعات عالمی خبروں کے بعد، خبریں سنیے نازش سفر سے۔
پاکستان کے صوبہ پنجاب کے ضلع رحیم یار خان میں ایک مسافر ٹرین میں آگ لگنے سے کم از کم 74 افراد ہلاک ہو گئے ہیں۔ آگ آج صبح کراچی سے راولپنڈی جانے والی تیز گام ایکسپریس کی 3 بوگیوں میں لگی۔ وفاقی وزیر ریلوے شیخ رشید احمد کا کہنا ہے کہ آگ ٹرین میں چولہا جلانے سے لگی۔ حکام کے مطابق مرنے والے زیادہ تر افراد کی لاشیں ناقابل شناخت ہیں۔ اسلام آباد میں جمعیت علماء اسلام کے آزادی مارچ کے قافلے آج پہنچ رہے ہیں۔ مارچ کے شرکا کے لیے اتوار بازار کے قریب پشاور موڑ پر انتظامات کیے گئے ہیں۔ راولپنڈی اور اسلام آباد میں چند شاہراہیں جزوی طور پر جبکہ بعض مکمل طور پر بند ہیں۔ شہر میں تعلیمی ادارے آج بند رکھے گئے۔ انتظامیہ کی جانب سے ٹریفک پلان کا اعلان کیا گیا ہے، جبکہ شہریوں کو آمد و رفت میں مشکلات پیش ہیں۔ انڈیا کے زیر انتظام کشمیر ریاست آج سے قانونی طور پر 2 انتظامی یونٹس جموں کشمیر اور لداخ میں منقسم ہو گئی ہے۔ دونوں انتظامی یونٹس کے اولین لیفٹیننٹ گورنرز نے اپنے عہدوں کا حلف اٹھا لیا ہے، جبکہ خطے میں دکانیں اور کاروبار بدستور بند ہیں۔ انسانی حقوق کی تنظیم ہیومن رائٹس واچ نے ایک رپورٹ میں کہا ہے کہ افغانستان میں سی آئی اے کے حمایت یافتہ نیم فوجی دستوں نے شہریوں کے خلاف ماورائے عدالت قاتل، بلا امتیاز فضائی حملوں اور جبری گمشدگیوں کا بلا احتساب ارتکاب کیا ہے۔ رپورٹ میں 2 سال کے دوران 14 کیسز کا ذکر کیا گیا ہے، جن میں طالبان کی پکڑ دھکڑ کے دوران بہیمانہ ریڈز کے ذریعے تمام آبادی کو ہراساں کیا گیا۔ عراق کے دارالحکومت بغداد میں حکومت مخالف مظاہروں میں سیکیورٹی فورسز کے ساتھ جھڑپوں میں 1 شخص ہلاک ہوا ہے۔ مظاہرے میں شریک شخص کی ہلاکت اس وقت ہوئی جب آنسو گیس کا کیریسٹر اس کے سینے میں آ لگا۔ خیال رہے کہ اس ماہ شروع ہونے والے مظاہروں میں قریب سے آنسو گیس برسانے کے باعث متعدد مظاہرین ہلاک ہوئے ہیں۔ اس دوران وزیراعظم عدل عبد المہدی پر استعفے کے لیے دباؤ بھی بڑھ رہا ہے۔ یہ خبریں بی بی سی اردو سروس سے سن رہے ہیں۔
خبریں پیش کر رہی تھیں نازش سفر۔ حالات حاضرہ کا پروگرام سیربین اب بی بی سی اردو سروس سے سن رہے ہیں۔ پاکستان میں حزب اختلاف کی جماعت جے یو آئی فے کے قافلے اسلام آباد میں داخل ہونا شروع ہو گئے ہیں۔ آزادی مارچ کی تفصیلات پروگرام میں آگے چل کر سنیے گا۔ اس کے علاوہ سامعین کی آرا پر مبنی ہفتہ وار فیچر بھی آج کے پروگرام کا حصہ ہے، لیکن پہلے سیربین کا بڑا موضوع۔ پاکستان کے صوبہ پنجاب کے ضلع رحیم یار خان میں ایک مسافر ٹرین میں آگ لگنے سے کم از کم 74 افراد ہلاک ہو گئے ہیں۔ زخمی افراد رحیم یار خان کے شیخ زید اسپتال کے برن سینٹر میں زیر علاج ہیں، جبکہ کچھ زخمیوں کو ملتان کے نشتر اسپتال بھی منتقل کیا گیا ہے۔ تفصیلات سنیے نشتر اسپتال کے برن یونٹ سے بی بی سی کی نامہ نگار فرحت جاوید سے۔
ہم ملتان کے نشتر ہسپتال کے اس برن یونٹ میں موجود ہیں، جہاں آج صبح رحیم یار خان میں ایک ٹرین کو پیش آنے والے حادثے کے 9 جو زخمی مسافر ہیں ان کو یہاں لایا گیا ہے۔ ان میں سے زیادہ تر جو ہیں وہ جھلس کر زخمی ہوئے ہیں اور ان کا یہاں پہ اب ٹریٹمنٹ جو ہے وہ جاری ہے۔ یہ حادثہ جو ہے اب تک جو ہمارے پاس سرکاری اعداد و شمار آئے ہیں ان کے مطابق 60 سے زیادہ افراد جو ہیں وہ اب تک اس واقعے میں ہلاک ہو چکے ہیں، جبکہ 25 سے زائد ہیں جو کہ زخمی ہیں اور ان کا علاج ساؤتھ پنجاب کے مختلف اسپتالوں میں کیا جا رہا ہے، جن میں ملتان کا نشتر ہسپتال بھی شامل ہے، بہاول پور کا وکٹوریا ہاسپٹل اور اس کے علاوہ لیاقت پور کا جو ہسپتال ہے وہ بھی شامل ہے، جہاں ان کا علاج کیا جا رہا ہے۔ جو آفیشلز ہیں ان کا یہ کہنا ہے کہ جتنی بھی डेड बॉडीज़ हैं उनमें उनमें से ज़्यादातर जो है वो नाकाबिल शनाख्त हैं, जिसकी वजह से उनका DNA टेस्ट किया जाएगा और उसके बाद ही उनकी शनाख्त का अमल जो है वो पूरा हो सकेगा। जहाँ तक फैमिलीज़ का ताल्लुक है, जैसा कि यहाँ इस अस्पताल में भी हमने नहीं देखा कि कोई जो ज़ख्मी है उनकी कोई फैमिली जो है वो यहाँ पर पहुँची हो, तो अथॉरिटीज़ जो हैं वो कोशिश कर रही हैं कि फैमिलीज़ तक पहुँचा जाए जो कि ज़ख्मी हैं ख़ासतौर पर उनकी। दूसरी तरफ जो इस हादसे की वजूहात हैं उनका तायुन नहीं हो सका और इस बारे में मुतज़ाद जो हैं वो बयानात जो हैं सामने आए हैं गवर्नमेंट ऑफिशल्स की जानिब से भी और जो ऐनी शाहिदीन हैं या जो इस ट्रेन के मुसाफिर हैं दीगर उनकी जानिब से। कुछ मुसाफिरों का ये कहना है कि उन्होंने एमरजेंसी ब्रेक इस्तेमाल करने की कोशिश की लेकिन उसके बावजूद ट्रेन नहीं रुकी और यही वजह है कि आग जो है वो ज़्यादा फैली। मुसाफिरों का ये भी कहना है कि ये जो आग है ये शॉर्ट सर्किट की वजह से लगी है, लेकिन गवर्नमेंट ऑफिशल्स ये कहते हैं कि जो आग है उसके लगने की वजह गैस के सिलेंडर का धमाका है जो उस वक्त हुआ जब किसी मुसाफिर ने नाश्ता बनाने की कोशिश की, लेकिन असल वजह क्या है इसका तायुन नहीं हो सका। और वज़ीर-ए-आज़म इमरान खान ने इस वाक़े की एक फौरी इंक्वायरी का भी हुक्म दिया है। फरहत जावेद, BBC न्यूज़, मुल्तान।
आतिश जदगी का शिकार होने वाली तेज़गाम एक्सप्रेस के मुसाफिरों ने वाक़े के बारे में BBC को तफसील बताई।
वो हमारे साथी थे, जो दो साथी जो निकल आए उन्होंने बताया कि हमारे साथ 50 साथी और थे, उनका कोई पता नहीं है और वो भी जख्मी थे दोनों। आग यानी मुँह पर भी आग लगी हुई थी, दाढ़ी भी जली हुई थी, नीचे से भी कपड़े भी उनके सारे जले हुए थे और वो बता रहे थे कि भाई 50 साथी हमारे थे जो अंदर शहीद हुए।
11 नंबर बोगी थी हमारी और हमें भी फजर की नमाज़ पढ़कर हमारे साथी फारिग हुए थे कि अचानक शोर शुरू हुआ। मालूम हुआ तो पता चला कि पिछले डब्बे में आग लगी है। तकरीबन ये 6 या 6:05-10 का टाइम हुआ। उसके बाद जब हम गाड़ी से निकलने लगे बड़ी मुश्किल से, तो हमारी जान बचाई साथियों ने, बाद साथियों ने जो है ना वो चेन खींचे। इसलिए कि अफरा तफरी का आलम था, हर आदमी अपने तौर पर एक मौत को देख चुका था, लेकिन अल्लाह ने करम किया और बहुत से साथी जो है वो अंदर रह गए हैं, कुछ बेहोश हो गए और बहुत अल्लाह को प्यारे हो गए, शहीद हो गए।
यहाँ पे रात से ही कुछ जलने की बू आ रही थी, राघव को बताया भी गया था कि कुछ जलने की बदबू आ रही है, मगर ये लोगों ने नहीं तवज्जो दी। तो सुबह हम देखे तो यहाँ पर जलने की बोगी नंबर 12 में आग लगी देखते देखते तो बोगी से भी 12 से फिर एकदम ये 13 पे आ गई है। फिर डब्बा काट के वो दो डब्बे तो आगे भेजे गए और ये कुछ लाशें हमने खुद छोड़ के आए हैं, जिनको मेरे दोस्त को यार भी थे, मेरे को खास सारे लोग भी थे, बता नहीं सकते। मेरे पर अल्फाज नहीं है कि यहाँ पर मतलब जो आए पहुँचे, जो लोग पहुँचे बहुत लेट पहुँचे।
वाक़े के ऐनी शाहिदीन की गुफ्तगू आपने सुनी। तेज़गाम एक्सप्रेस को पेश आने वाले वाक़े पर ही बात करने के लिए हमारे साथी हुदा इकराम ने राबिता किया पाकिस्तान रेलवे के साबिक सीनियर जनरल मैनेजर अशफाक खटक से और उनसे पूछा कि ट्रेन में सफ़र के दौरान मुसाफिरों के लिए सामान ले जाने के लिए क्या कवायद व ज़वाबित हैं और वो क्या चीज़ें हैं जिन्हें ले जाने की मुमानियत है।
जो एक्सीडेंट आज हुआ है ना, इंतहाई अफसोसनाक है, बहुत कीमती जानें ज़ाया हो गई हैं और फ्रेंकली फ्रॉम माई पॉइंट ऑफ व्यू दिस इज अ क्रिमिनल नेग्लिजेंस केस। हमारे पैसेंजर ट्रेन में सिलेंडर्स का ले जाना बिल्कुल बैंड है और ये मतलब कि हम तो एक प्रिजम्पशन कर रहे हैं कि सिलेंडर का है, इसमें कोई और भी कॉज हो सकती है, शॉर्ट सर्किटिंग भी हो सकती है, देन दैट अगेन इज नॉट एक्सेप्टेबल। इसलिए प्रज्यूम करें कि जी ये सिलेंडर्स का की वजह से हुआ है, तो उसमें भी हमारे बिल्कुल क्लियर लेड डाउन SOPs हैं जिसमें सिलेंडर्स नंबर 1 आर नॉट अलाउड ऑन द ट्रेन। इनफैक्ट एक वक्त में डाइनिंग कार्स पे भी इसको हमने बैन किया था, अब पता नहीं क्या इनका सिस्टम है। इसमें ओरिजिनेटिंग स्टेशन या एम्बार्केशन स्टेशन की जो स्टाफ है उसकी रिस्पॉन्सिबिलिटी बनती है कि कोई अगर सर सिलेंडर ले जा रहा है वो देख ले और उसको मना कर। सेकेंडली ट्रेन के ऊपर हमारे मैकेनिकल का स्टाफ होता है, इलेक्ट्रिकल का स्टाफ होता है और ये हमारे पैसेंजर हैंडलिंग वाला स्टाफ होता है, तो उनको ये क्लियर इंस्ट्रक्शंस हैं कि सिलेंडर्स को इस्तेमाल नहीं करेगा और सिलेंडर को ट्रेन पे भी नहीं छोड़ना। चूंकि रेलवे 140-150 साल से चल रही है, ये लेट डाउन है और ज्यादा मैं तो कहता हूँ कि जो एयरलाइंस हैं उनसे ज्यादा SOPs तकड़े हैं इसके।
क्या आपको ऐसा लगता है कि रेलवे के जो मैन्युफैक्चरिंग मटेरियल हैं उस पर भी कोई कॉम्प्रोमाइज हो रहा है?
रेलवे की जो कोचेज हैं ये पैसेंजर सेफ बनाई जाती है और ये अभी से नहीं, ये एक प्रोसेस चल रहा है कि ये जितने भी मटेरियल हैं ये पैसेंजर की सेफ्टी को देखें और दूसरे इस किस्म के जो अगर इंसिडेंट्स हैं जहाँ पे आग लग रही है तो और या शॉर्ट सर्किटिंग है, वायरिंग है, ये और जो बाकी मटेरियल्स हैं ये फायर प्रूफ होने चाहिए। और जो वायरिंग है वो भी स्टैंडर्ड्स के मुताबिक होनी चाहिए ताकि शॉर्ट सर्किटिंग ना हो। और सारी दुनिया में पैसेंजर कोचेस को ज्यादा सेफ बनाने के लिए इन मटेरियल्स पे कोशिश होती है कि ये फायर प्रूफ किस्म के मटेरियल्स आए। तो ये पिछले एक साल से ये पैसेंजर ये दिस इज अगेन पर्सनल व्यू, लेकिन इसमें जो मैकेनिकल डिपार्टमेंट है इस पे प्रेशर रहा है नई नई ट्रेनें चलाने के लिए, और उन नई ट्रेन्स के लिए आपको पैसेंजर कोचेस चाहिए। उन पैसेंजर कोचेस जो मैन्युफैक्चरिंग के यूनिट्स हैं उन पे प्रेशर रहा है कि जी जल्दी जल्दी प्रोड्यूस करें ताकि हम नई गाड़ियां चलाएं। तो ये एक टेक्निकल एस्पेक्ट है जिसको मेरा ख्याल है कि इसको एक टेक्निकल कमेटी रिव्यू करे कि कहीं वो कॉम्प्रोमाइज तो नहीं हो गई वो जो हमारी स्टैंडर्ड है स्पेशली ऑन द मटेरियल्स।
आपको क्या लग रहा है इस तरह के हादसात के बाद कि क्या रेलवे का सफर अब गैर महफूज होता जा रहा है?
फ्रॉम पैसेंजर पॉइंट ऑफ व्यू तो हर बंदा यही सोचेगा, लेकिन जैसे ट्रेन ऑपरेशंस हैं इसमें हंड्रेड ऑफ ट्रेन चल रही है, पहिया चलेगा तो एक्सीडेंट्स भी होंगे, लेकिन कोशिश ये होती है कि हम जीरो एक्सीडेंट की तरफ जाएं और जीरो उसमें कैजुअलिटीज की तरफ जाएं। और सारी दुनिया में ये ऐसी है, देखें चाइना में हंड्रेड ऑफ ट्रेन थाउजेंड ऑफ ट्रेन चल रही है, जापान में चल रही है, जर्मनी, इस किस्म के वाकई नहीं होते। तो आप जब कॉम्प्रोमाइज कर लेते हैं SOPs के ऊपर और जो ले डाउन क्वालिटी के स्टैंडर्ड्स हैं आपके स्पेशली मटेरियल्स में, तो फिर ये तरह के एक्सीडेंट्स होंगे, होने बिल्कुल नहीं चाहिए और नहीं होते। और रेलवे इज अ मच मोर सेफर मोड ऑफ ट्रांसपोर्ट देन रोड।
पाकिस्तान रेलवे के साबिक आला अहलकार अशफाक खटक बात कर रहे थे हमारे साथी हुदा इकराम से। पाकिस्तान के वज़ीर-ए-आज़म इमरान खान ने तेज़गाम ट्रेन हादसे पर ट्वीट करते हुए कहा कि तेज़गाम को पेश आने वाले अलमनाक हादसे पर दिल नहायत रंजीदा है। उन्होंने मुतासरा ख़ानदानों के साथ इजहार हमदर्दी करते हुए हादसे की फौरी तहकीकात हंगामी बुनियादों पर मुकम्मल करने के अहकाम भी किए। जबकि वज़ीर रेलवे शेख रशीद अहमद ने BBC की नामा निगार फरहत जावेद से बात करते हुए बताया कि ट्रेन में आग लगने की वजह गैस सिलेंडर का इस्तेमाल था।
क्या कहेंगे जो इंसिडेंट की अभी तक इंक्वायरी कुछ कंडक्ट हुई है कि नहीं?
अभी तो आज अभी हम पेशेंट से डील कर रहे हैं और हादसे को डील कर रहे हैं। प्राइम मिनिस्टर ने इंक्वायरी मार की है 15 दिन के अंदर अंदर इसको।
सिलेंडर के बारे में आपकी स्टेटमेंट थी, लेकिन विटनेसेस ये भी कह रहे हैं कि ये शॉर्ट सर्किट था, अथॉरिटीज को इन्फॉर्म कर।
देखें मैं सब मरीजों से होके आया हूँ, वो सब माजरत खां हैं। उनको पहले ड्राइवर ने रोका, गार्ड ने रोका, वो चले गए, फिर उन्होंने आग जला ली और फिर वो फट गया। उसकी हमने फुटेज भी दे दी है और जितने मरीज हैं जख्मी वो सारे मेरे साथ कह रहे थे जी हमसे गलती हुई।
जो नेग्लिजेंस है कि अथॉरिटीज़ के सिलेंडर वगैरह ट्रेन पे भी तो अलाउड
है, ये तब्दीली जमान वाले ले जाते हैं।
पंजाब के ज़िला रहीम यार खान में ट्रेन हादसे में हलाक होने वाले अफराद में से कुछ का ताल्लुक सुबह सिंध के शहर मीरपुर खास से भी था। सहाफ़ी अली हसन की रिपोर्ट।
रेलगाड़ी तेज़गाम की बोगी 11, 12 और 13 नंबर में आतिशज़दगी की वजह से लोगों की बड़ी तादाद हलाक हो गई है। बोगी नंबर 12 में मीरपुर खास से ताल्लुक रखने वाले लोग सवार थे। मीरपुर खास इंतजामिया की तरफ से मुकर्रर करदा कोऑर्डिनेटर अता मोहम्मद,
जिनकी शनाख्त हो रही है वो उलावाई की लेके जा रहे हैं, वो जो शनाख्त नहीं हुई उनकी बॉडीज रहेंगी आखिर में पड़ी हुई है।
अता मोहम्मद खुद सालाना इज्तिमा में गए थे लेकिन दूसरी रेलगाड़ी में सवार थे। उन्हें जिले इंतजामिया ने कोऑर्डिनेटर मुकर्रर किया है। तबलीगी मरकज मीरपुर खास के मोहम्मद कासिम कहते हैं कि आतिशज़दगी का वाकया क्यों कर पेश आया अभी तक मरकज के इल्म में मुसद्दका इत्तला नहीं है। मोहम्मद वसी कुरैशी भी टंडो मत खान से इज्तिमा में शिरकत के लिए गए हुए हैं।
ये तो खतरनाक बात है कि इज्तिमा के अंदर जहाँ पर रहायश होती है सुनना भी वहीं पे होता है। आमतौर पर दूसरे जो इज्तिमा होते हैं उसमें क्या होता है जलसागाह अलग होती है, यहाँ पे जलसागाह इतनी बड़ी नहीं रख सकते तो उन्होंने स्पीकर जो है वो वहीं पे लगाए होते हैं रहायश है। रहायश के करीब ही हर कोने में जो है ना वो छोटा सा किचन टाइप का बना लेती है और उसमें ये सिलेंडर आए हुए होते हैं, इस पर खाना बनाते हैं वो लोग।
मीरपुर खास की कई मस्जिद से जमातें निकली थीं, उनमें 5-6 मस्जिद सर फहरिस्त थे, लेकिन मस्जिद वालों को भी नहीं इल्म के कौन कौन लोग हलाक हो चुके हैं। इक्का दुक्का खानदानों को अब तक मालूम हो सका है कि उनके प्यारे उनसे बिछड़ गए हैं। जिन अफराद की लाशें मिली हैं वो लियाकतपुर, रहीम यार खान और दीगर अस्पतालों में मौजूद हैं। बाज को सर्दखाने में रखा गया है और सिर्फ 6 अफराद ऐसे हैं जिनके लवाकिन उनकी लाशें लेकर अपने अपने गांव की तरफ चल पड़े हैं। علی حسن، بی بی سی، میرپور خاص، سندھ۔
سربین اپنے نصف کو پہنچے ایک وقفے کے بعد کھیلوں کی خبریں اور پھر سربین میں دیگر موضوعات پر گفتگو کریں گے۔
سربین سننے یا دیکھنے کے لیے ہماری ویب سائٹ bbcurdu.com پر تشریف لائیے۔ ہمارا ٹی وی پروگرام پیر سے جمعے تک پاکستان کے وقت کے مطابق شام 7 بجے bbcurdu.com اور بی بی سی اردو کے فیس بک پیج پر بھی براہ راست نشر کیا جاتا ہے۔ آپ ہم سے انسٹاگرام پر بھی رابطہ کر سکتے ہیں، ہمیں ٹویٹر پر بھی فالو کریں، ہمارا ٹویٹر ہینڈل ہے @bbcurdu۔
کھیلوں کی خبروں کے ساتھ میں ہوں عبدالرشید شکور۔ پاکستانی کرکٹ ٹیم نے آسٹریلیا کے دورے کے اپنے پہلے میچ میں کرکٹ آسٹریلیا 11 کو 6 وکٹوں سے شکست دے دی۔ آج سڈنی میں کھیلے گئے اس میچ میں میزبان ٹیم نے پہلے بیٹنگ کرتے ہوئے 6 وکٹوں پر 134 رنز بنائے۔ شاداب خان نے 30 رنز دے کر 3 وکٹیں حاصل کی۔ جواب میں پاکستانی ٹیم نے 18ویں اوور میں مطلوبہ اسکور پورا کر لیا۔ فخر زمان اور کپتان بابر اعظم نے پہلی وکٹ کی شراکت میں 78 رنز کا اضافہ کیا۔ بابر اعظم نے 3 چوکوں اور 1 چھکے کی مدد سے 34 رنز بنائے۔ فخر زمان نے 43 رنز اسکور کیے جس میں 2 چوکے اور 2 چھکے شامل تھے۔ پاکستان اور آسٹریلیا کے درمیان پہلا T20 انٹرنیشنل اتوار کو سڈنی میں کھیلا جائے گا۔ آسٹریلوی بیٹسمین گلین میکسویل نے ذہنی دباؤ کی وجہ سے پاکستان کے خلاف T20 سیریز نہ کھیلنے کا فیصلہ کیا ہے۔ وہ کل سری لنکا کے خلاف میلبرن میں ہونے والا تیسرا اور آخری T20 بھی نہیں کھیلیں گے۔ مینچسٹر یونائیٹڈ اور لیورپول نے انگلش فٹ بال لیگ کپ کے کوارٹر فائنل میں جگہ بنا لی۔ یونائیٹڈ نے چیلسی کو 2-1 سے شکست دی۔ لیورپول نے آرسنل کو دلچسپ مقابلے کے بعد پینلٹیز پر شکست دی۔ مقررہ وقت پر یہ میچ 5-5 گول سے برابر رہا تھا۔ اسپینش لیگ لا لیگا میں ریال میڈرڈ نے لیگانس کو 5-0 سے ہرا دیا۔ اس طرح پوائنٹس ٹیبل پر ریال میڈرڈ پہلے نمبر کی ٹیم بارسلونا سے صرف 1 پوائنٹ پیچھے ہے۔ خواتین چیمپئنز لیگ میں مینچسٹر سٹی کو اٹلیٹیکو میڈرڈ کے خلاف 2-1 سے شکست کا سامنا کرنا پڑا۔ دفاعی چیمپئن ایلینا سوئٹولینا چین میں ہونے والے WTA فائنلز کے سیمی فائنل میں پہنچ گئیں۔ انہوں نے سیمونا ہالپ کو 7-5 اور 6-3 سے شکست دی۔ کیرولینا پلیسکووا نے بیانکا اینڈریسکو کے خلاف کامیابی حاصل کی۔ پیرس ماسٹرز کے پری کوارٹر فائنل میں عالمی نمبر 1 نوویک جوکوویچ برطانیہ کے کائل ایڈمنڈ کے مدے مقابل ہوں گے۔ دوسرے راؤنڈ میں 2 سیڈڈ کھلاڑیوں جان ازنر اور ڈیوڈ گوفن کو شکست کا سامنا کرنا پڑا۔
کھیلوں کی خبریں آپ نے سنی عبدالرشید شکور سے۔ حالات حاضرہ کا پروگرام سربین اب بی بی سی اردو سروس سے سن رہے ہیں۔ ایک نظر ڈالتے ہیں بی بی سی اردو کی ویب سائٹ پر، جہاں مقدس بدھ مت گھنٹے کی گونج پشاور کے عجائب گھر میں کے عنوان سے ویڈیو موجود ہے۔ حال ہی میں تھائی لینڈ سے پاکستان آئے ہوئے بدھ مت راہبوں کے پیشوا نے خطے میں امن کے لیے پشاور کے عجائب گھر میں نصب امن کا گھنٹا بجایا۔ اس تقریب کی دلچسپ ویڈیو دیکھنے کے لیے آپ کو آنا ہوگا bbcurdu.com پر۔ انڈیا کے زیر انتظام ریاست کشمیر کو آج باضابطہ طور پر مرکز کے زیر انتظام 2 علیحدہ خطوں میں تقسیم کر دیا گیا۔ جموں کشمیر کے تشخص کو برقرار رکھنے کے لیے انڈین آئین میں جو خصوصی اختیارات دیے گئے تھے وہ اب ختم کیے جا چکے ہیں۔ انڈیا میں ماضی میں مرکز کے زیر انتظام کئی علاقوں کو ریاست کا درجہ دیا گیا، لیکن تاریخ میں یہ پہلا موقع ہے جب کسی ریاست کی حیثیت ختم کر کے اسے مرکز کے زیر انتظام علاقہ قرار دیا گیا ہو۔ سری نگر سے رپورٹ کر رہے ہیں ریاض مسرور۔
بھارت کے زیر انتظام کشمیر میں جو 5 اگست کو اعلان کیا گیا تھا، اس اعلان پر اب عمل آج ہونا تھا۔ یہ پہلے ہی ایک طے شدہ تاریخ تھی کہ 31 اکتوبر کو جموں کشمیر کی باقاعدہ تقسیم ہو جائے گی 2 علیحدہ مرکز کے زیر انتظام خطوں کے طور پہ۔ اور آج جو ہے 2 تقاریب، صبح سویرے تو لداخ میں وہ تقریب ہوئی جہاں رادھا کرشن ماتھر وہاں کے لیفٹیننٹ گورنر ہوں گے، اور یہاں کشمیر میں نہایت سادہ طریقے سے یہ تقریب کا اہتمام کیا گیا تھا۔ اس میں زیادہ تر میڈیا اہلکار کو نہیں بلایا گیا تھا، صرف سرکاری جو ٹیلی ویژن ہے اور کچھ نیوز ایجنسیز کو بلایا گیا تھا۔ اور وہاں پہ آج راج بھون میں جو نئے پہلے، بلکہ یہاں جموں کشمیر یونین ٹیریٹری کے پہلے لیفٹیننٹ گورنر ہیں، انہوں نے اسی سادہ تقریب میں جس میں پولیس، فوج اور سول انتظامیہ کے اعلیٰ افسران موجود تھے، وہاں پہ انہوں نے عہدے اور رازداری کا حلف لیا، اور یہ حلف انہیں چیف جسٹس گیتا مٹل نے دلایا۔
میں گریش چندر مرمو ستیہ نشٹھا سے پرتیجا کرتا ہوں کہ میں سردا پوروک کیندر شاست پردیش जम्मू कश्मीर के उप राज्यपाल के पद का।
आज का दिन वैसे ही यहाँ मामूल के मुताबिक था, लेकिन हड़ताल जो सुबह के अवकात खरीदो फरोख्त की सरगर्मी होती है वो आज तीसरे दिन भी लोगों ने मौतल कर दी थी। पहले तो दो दिन लोगों ने वो हड़ताल इसलिए की थी कि यूरोपियन यूनियन का एक वक्त जो है वो यहाँ पर हुकूमत हिंद का जो मौकफ है 370 के हवाले से उसकी हिमायत में वो दौरा हो रहा था, तो इसलिए लोगों ने हड़ताल की। अब इस बार जो हुक्मरान बीजेपी की तजवीज पर हुकूमत ने 5 अगस्त को ऐलान किया था उस पर आज अमल किया गया और आज से ही जो है लेफ्टिनेंट गवर्नर जम्मू कश्मीर के अलग होंगे और लद्दाख जो है बाकायदा यूनियन टेरिटरी के तौर पे काम करना शुरू करेगी। तो लोगों में जहां तक अखबारात का ताल्लुक है, अखबारात में ये खबरें तारीख के हवाले से नुमाया तौर पर शाया की गई हैं और कहा गया है कि ये दूसरा मौका है कम से कम पिछले 70 साल में जब रियासत की हैसियत तब्दील की गई है। रियाज मसरूर, BBC श्रीनगर।
पाकिस्तान में हिज़्ब इख्तिलाफ़ की जमात जमीयत उलमाए इस्लाम फेक के हुकूमत मुखालिफ आज़ादी मार्च के काफ़िले दारुल हुकूमत इस्लामाबाद पहुंचना शुरू हो गए हैं। इससे कबल गुजर खान से इस्लामाबाद के लिए रवाना होने से कबल ये मार्च उस वक्त तनाज़े का शिकार हो गया जब मार्च में शामिल हिज़्ब इख्तिलाफ़ की जमात मुस्लिम लीग नून के रहनुमा एहसन इकबाल ने ऐलान किया कि ट्रेन हादसे में होने वाली हलाकतों की वजह से जुमेरात को होने वाला मुश्तरका जलसा मंसूख हो गया है। तहम JUIFA के रहनुमा मौलाना अब्दुल गफूर हैदरी ने मंसूखी की इतलात को अफवाहें करार दिया। मजीद तफसीलात मार्च के लिए साथ मौजूद हमारे साथी उमर दरास नंगियाना से।
मौलाना फजल रहमान है, उनके पीछे जो गाड़ियों की तादाद है वो एक बहुत लंबी कतार है जिसमें बसें भी हैं, उसमें वैगने हैं, उसमें कारें शामिल हैं, बहुत सी ऐसी गाड़ियां भी हैं जो उनसे आगे भी निकल गई हैं, यानी वो इस्लामाबाद की तरफ पहले ही चली गई हैं और वो वहां पर जाकर जलसा गाह में पहले पहुंच जाएंगे। मौलाना फजल रहमान जो है वो कल तमाम रात सफर करते रहे अपने मार्च के साथ, जिसमें उन्होंने लाहौर से गुजर खान तक का सफर किया। वो सुबह गुजर खान पहुंचे, उन्होंने ये डिसाइड किया कि वो वहां पर रुकेंगे और उसके बाद वो आज दोपहर कुछ इस्लामाबाद के लिए रवाना होंगे। इस दौरान में रहीम यार खान का जो सानिया है वो सामने आया जिसमें कि कई इंसानी जाने जो हैं वो चली गई, तो उसके बाद सूरत हाल थोड़ी सी बदली, जिसके ऊपर जो हिज़्ब इख्तिलाफ़ की बाकी जमातें मौलाना फजल रहमान के साथ शामिल थी उनमें से कुछ ने इस राय का इजहार किया कि शायद जलसे को थोड़ा सा मुलतवी करके और एक दिन बाद रख लिया जाए, इसके हवाले से उनकी तरफ से ऐलान भी किए गए। लेकिन मौलाना फजल रहमान जो हैं उन्होंने अपनी जमात के साथ और दीगर हिज़्ब इख्तिलाफ़ की जो दीनी जमातें हैं उनके साथ मशावरत की और उसके बाद उन्होंने ये फैसला किया कि वो तमाम जलसे और कारवान जो कि मुख्तलिफ मुल्क के मुख्तलिफ हिस्सों से आ रहे हैं इस्लामाबाद की तरफ, और आज रात को जो खिताब होने थे जो मार्च के शुरका हैं उनके साथ, वो आज नहीं होंगे और वो आज के बजाय जुमा के रोज़ यानी कल नमाज जुमा के बाद होंगे, वो वहाँ पे उनसे खिताब किया जाएगा। तो ये थोड़ी सी एक तब्दीली उनके प्लान में आई है।
नामा निगार उमर दराज। आज़ादी मार्च के शुरका और जलसे के लिए हुकाम की जानिब से इस्लामाबाद के H9 सेक्टर में पिशावर मोड़ के करीब जगह मुख्तस की गई है। BBC के नामा निगार सहर बलोच कुछ देर कबल जलसे की जगह मौजूद थी जहां उन्होंने मार्च की आमद के लिए की जाने वाली तैयारियों का जायजा लिया।
जमीयत उलमा इस्लाम फे के तो कारकुनान यहाँ पर पहुँचे ही हैं, उनके अलावा जो पश्तूनख्वा मिली अवामी पार्टी है और उसके अलावा अवामी नेशनल पार्टी है उनके भी कारकुनान यहाँ पर पहुँच रहे हैं और आपस में जो उनकी बातचीत है वो भी काफ़ी अच्छी है, जो कि काफ़ी हैरत अंगेज़ है इस वजह से क्योंकि माजी में इन जमातों के आपस में बहुत इख्तलाफात रहे हैं, उसके बावजूद आज ये एक ही प्लेटफॉर्म पर और एक ही नुक्ते पर यहाँ पर जमा हुए हैं कि उनको इस हुकूमत के ख़िलाफ़ यहाँ पर अपना एहतजाज रिकॉर्ड कराना है। लाइट्स यहाँ पर लगा दी गई हैं, पहले यहाँ पर लाइट्स का कोई इंतजाम नहीं था शुरू में और लग रहा था कि बहुत से लोग पिंडाल के बाहर ही कहीं रात गुजारेंगे, लेकिन अब ये लाइटें देख के और माहौल देख के ऐसा लगता है कि ये ज्यादातर शुरका यहीं पर ही रात गुजारने का प्लान बनाकर आए हैं और साथ में यहाँ पर खाने पीने की चीजें भी अवेलेबल कर दी गई हैं। बहुत से लोग यहाँ पर अपने साथ जो है गाड़ियों में एक तो पहले आए हैं और गाड़ियों में अपने साथ लिहाफ वगैरह सारी जो है तैयारियों के साथ आए हैं, एक भी खातून वहाँ पर नहीं है, ज्यादातर जो है वहाँ पर मर्द हजरात की तादाद ज्यादा है।
नामा निगार सहर बलोच। और अब सामाइन के आरा पर मैं अपनी हफ्तावार फीचर आपकी बात।
BBC उर्दू के तमाम सुनने वालों को आसिया अंसर का सलाम। मुल्क में रोज बरोज बढ़ती हुई महंगाई ने खुसूसन महदूद आमदनी और गरीब तबके को बहुत परेशान कर दिया है। आमदनी और अखराजात में अदम तवाजुन से आम आदमी का गुजारा मुश्किल होता जा रहा है। مہنگائی سے شاکی ایک کالر نے وزیر اعظم پاکستان سے اپنی عرض کچھ اس طرح کی ہے۔
میں گوٹ آزاد گبول ڈسٹرکٹ جامشرا تعلقہ تھانہ ملا خان سے لیاقت علی گبول بات کر رہا ہوں۔ میرا گزارش ہے وزیر اعلیٰ جناب عمران خان سے کہ پورے پاکستان میں ایسا مہنگائی کیا کہ غریب کوئی اچھا چیز ہی خرید نہیں کر سکتا جو اچھا خاصا کھا سکے۔ ایسا مہنگائی ہو گیا جو گھر کا مطلب گھر کا راشن خرید نہیں سکتے۔ پہلے جو گھر کا راشن ہم 10,000 میں خریدتے تھے اب وہ 50,000 میں ہو گیا۔ تو ایسا بھائی گورنمنٹ کا قرضہ چکتا نہیں ہوگا، پہلے آپ اپنے غریبوں کا خیال کیجیے۔
بلوچستان کے کئی اضلاع میں مقامیوں کو ایک جانب تعلیمی اداروں کی کمی کا سامنا ہے تو دوسری طرف تعلیمی اداروں میں اساتذہ اور عملے کی غیر حاضری نے والدین کو پریشان کیے رکھا ہے۔ مختلف کالرز نے حکام سے اس کا نوٹس لینے کی درخواست کی ہے۔
میں صوبہ بلوچستان ضلع چتی سے بات کر رہا ہوں۔ ہم لوگوں کا اسکول 5 سالوں سے بند ہے، بچے در پدر ہے، اسکول میں گھاس پڑا ہے، ماسٹر ایک دن آتے ہیں 10 دن نہیں آتے، اگر آتے ہیں بھی آزادہ لگا کر چلے جاتے ہیں۔ برائے مہربانی میں اپیل کرتا ہوں بلوچستان کے وزیر تعلیم سے، اگر وہ مہربانی کر کے ہم لوگوں کے بچوں کے لیے کچھ کرے، ورنہ ہم لوگوں کے بچے اندھے کے اندھے رہ جائیں گے۔
میں نیاز بلوچ بات کر رہا ہوں سیورستان کے ضلع وارن سے، میں ڈپٹی کمشنر حسین جان سے یہ کہنا چاہتا ہوں، اگر آپ کو منشیات اور فروٹ والوں سے فرصت ملے تو آپ کبھی اسکول کا دورہ کرنا، یہاں کے اسکول میں پورے ٹیچر ہی نہیں ہیں، سارے بچوں کی زندگی تباہ ہو رہے ہیں۔
ضلع مانسہرا سے ایک سامع اپنے علاقے میں سوئی گیس غائب ہونے اور کھیتوں کو نہری پانی فراہم نہ کیے جانے کے مسئلے پر ڈپٹی کمشنر کی توجہ دلا رہے ہیں۔
السلام علیکم، میرا نام خالد خان، گاؤں ورکر، تاثری درگاہ ملاکن ایجنسی کے پی کے۔ میرا حکومت پاکستان اور گیس ڈپارٹمنٹ سے درخواست ہے کہ جب سے ہماری یونین کونسل ورتیر میں کھلی کچہری قائم ہوگی تو اس دن سے گیس غائب ہو جاتے ہیں۔ میرا ڈی سی ملاکن سے درخواست ہے کہ آپ کی کولی کچہری کا کیا فائدہ، کہ جب آپ سے کولی کچہری کرے آپ کو کیا مسئلہ ہے؟ لوگ گیس کی فریاد کرتے ہیں، ہمارے کھیتوں کو آج تک نہر سے پانی نہیں دی ہے، نہر کی پانی جو ہے نا وہ نالی ندو میں اس طرح بہتے ہیں بے دردی سے، بیچارے غریب عوام کو آج تک نہر سے پانی نہیں دی ہے۔
اور بلوچستان کے علاقے گوادر سے ایک کالر نے اپنے علاقے میں انٹرنیٹ اور موبائل فون سروس کی عدم فراہمی پر وزیر اعظم عمران خان سے اس مسئلے کو حل کرنے کی درخواست کی ہے۔
بلوچستان گوادر راہلہ کلانچ سے محمد علی مسکانزی، عمران خان صاحب آپ سے درخواست ہے، ہمارے علاقے ہم بھی کلانچ میں ایک زون کا ٹاور ہے، یہ ٹاور صحیح طریقے کام نہیں کرتا کہ ان علاقے یہ ٹاور سے انحصار کرتے ہیں۔ پہلے اسی ٹاور کا 2G انٹرنیٹ چل رہا تھا، اب 2 مہینے گزرے ہیں ان کا نیٹ بھی بند کیا ہوا ہے۔ آپ سے درخواست ہے ان ٹاور کا نیٹ بھی کھول لیں اور ہمارے لیے اور کوئی ٹاور کا بندوبست کر لیں۔
اپنی رائے کا اظہار کرنے کے لیے ہمارے لینڈ لائن نمبر پر مفت کال ملائیے، ہمارا نمبر ہے 0800-222-75 یعنی 0800-222-75۔ خیال رہے کہ موبائل سے کرنے پر یہ کال فری نہیں ہے۔ اس کے ساتھ ہی آسیہ انصر کو اجازت دیجیے۔
اور اس کے ساتھ ہی سیربین اختتام کو پہنچا۔ آج پروگرام کی ایڈیٹر تھیں ہدا اکرام، پروڈیوسر آسیہ انصر، اسٹوڈیو مینیجر تھے اسرار الحق، نادیہ سلیمان سمیت پوری ٹیم کو اجازت دیجیے۔ آخر میں عالمی خبروں کی سرخیاں سنیے نازش سفر سے۔
پاکستان کے صوبہ پنجاب کے ضلع رحیم یار خان میں ایک مسافر ٹرین میں آگ لگنے سے کم از کم 74 افراد ہلاک ہو گئے ہیں۔ آگ آج صبح کراچی سے راولپنڈی جانے والی تیز گام ایکسپریس کی 3 بوگیوں میں لگی۔ اسلام آباد میں جمعیت علماء اسلام کے آزادی مارچ کے قافلے آج رات پہنچ رہے ہیں۔ راولپنڈی اور اسلام آباد میں چند شاہراہیں جزوی طور پر جبکہ بعض مکمل طور پر بند ہیں۔ انڈیا کے زیر انتظام کشمیر کے 2 انتظامی یونٹس جموں کشمیر اور لداخ میں منقسم ہونے کے بعد اولین لیفٹیننٹ گورنرز نے اپنے عہدوں کا حلف اٹھا لیا ہے۔ امریکی فوج نے شمالی شام میں دولت اسلامیہ کے سربراہ ابوبکر بغدادی کے کمپاؤنڈ پر ریڈ کی پہلی فوٹیج جاری کی ہے جس میں انہیں ہلاک کر دیا گیا تھا۔ ویڈیو میں دیکھا جا سکتا ہے کہ اس کمپاؤنڈ کی طرف بھاگتے ہوئے شدت پسندوں پر بھی فوجی گولیاں برسا رہے ہیں جس میں ابوبکر البغدادی چھپے ہوئے تھے۔ انسانی حقوق کی تنظیم ہیومن رائٹس واچ نے ایک رپورٹ میں کہا ہے کہ افغانستان میں سی آئی اے کے حمایت یافتہ نیم فوجی دستوں نے جنگی جرائم کا ارتکاب کیا۔ یہ بی بی سی اردو سروس ہے۔